आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
तपाईको उपस्थितिले भर्नुहोस् पवित्र आत्मा, भर्नुहोस् हामीलाई जिउँदो पानीमा, खोलाहरू बगिनिस्कोस् बग्दै जान।
अमिलोपनको आधी बतास
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। श्रोता, आज हामी बाइबल अध्ययन रूत चार अध्याय एकदेखि छ पदबाट देख्न गइरहेका छौ। यहाँ हामी देख्छौ रूत मोआबको देशबाट बोजको हृदयमा र बोजको घरमा आइसकेकी छिन्। अनि हामी पनि एक समय परमेश्वरबाट अलग बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित भएका थियौं, तर ख्रिष्टको रगतले नजिक भएका छौं। आज हामी परमेश्वरको परिवारमा छौं, हामी उहाँको हृदयमा छौं, अनि कुनै दिन हामी उहाँसँग हुनलाई गइरहेका छौं। ओ, एक दिन उहाँसँग रहन पाउने हामीसँग कस्तो महिमित आशा छ। यस रूत चार अध्यायमा हामी बोझको काम देख्नेछौ। तिनले रूतको उद्धारक बन्ने मामलामा आफ्नो कदम बढ़ाउन सक्दैनथे, तर अहिले तिनी यस मामलालाई अगाडि स्वतन्त्र रूपमा बढ़ाउने छन्, किनभने रूतले उसलाई आफ्नो नातेदार उद्धारकको रूपमा दावी गरिसकेकी छिन्। उही समयमा बड़ो नम्रतापूर्वक म यो तपाईलाई भन्न चाहन्छु, बोझ जस्तै ख्रिष्ट तबसम्म हामीलाई ग्रहण गर्नुहुने छैन वा ग्रहण गर्ने मामलामा र मामलाको पक्षमा अगाडि बढ़न स्वतन्त्र हुनुहुन्न जबसम्म हामी उहाँलाई नातेदार उद्धारकको रूपमा दावी गर्दैनौ। ख्रिष्ट तपाईँको निम्ति क्रूसमा मर्नुभयो, उहाँले तपाईँको निम्ति सम्पूर्ण दुःख कष्ट उठाउनुभयो, आज पनि उहाँ तपाईँको हृदयको ढोकामा उभिनु भएर ढकढक्याउनु हुँदै यो भन्नुहुन्छ प्रकाश दिनको विस्पदमा, हेर म ढोकामा उभिएर घचघच्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र आउनेछु र त्यससँग भोज खानेछु र त्यसले मसँग खानेछ। तर मित्र, याद राख्नुहोस्, उहाँले ढोका जबरजस्ती तोडेर आउनुहुन्न, तपाईँले उहाँलाई निमन्त्रणा दिनुपर्छ। परमेश्वरले येशु ख्रिष्टमा अनन्त जीवनको वरदानको प्रदान गर्नुहुन्छ, तर तपाईँले आफ्नो हात यसलाई लिन विश्वासद्वारा बढ़ाउनुपर्छ। विश्वासद्वारा तपाईँ ख्रिष्टलाई ग्रहण गर्नुपर्छ। बोझ नातेदार उद्धारकको हैसियतमा आफ्नो व्यावहारिकताको चाल चल्न तयारी छन्। यसको लागि रूतले खाली पर्खनु पर्नेछ, प्रतीक्षा गर्नुपर्नेछ र उसलाई सम्पूर्ण व्यवस्थाहरू प्रबन्धहरू बनाउन समय दिनुपर्नेछ। तिनी नै एक हुन् जो अगाडि बढ़ेर खुलाम रूपले रूतलाई दावी गर्नेछन्। वास्तवमा यो गरेर बोझले आफूसँग भएको हरेक कुरा र आफूलाई जोखिममा हालिरहेका छन्। तर बोझ रूतलाई थुप्रै चाहन्छन्, बोझ रूतलाई प्रेम गर्छन्। यही नै यो पुस्तकको महान सन्देश हो। उद्धार प्रेम कथा हो, प्रेम कहानी, किनभने परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ र उद्धार दिनुहुन्छ। चार अध्याय एक पदमा यस प्रकार लेखिएको छ, अब बोझ सरको मूल ढोकामा गएर बसेका थिए, अनि केही समयपछि तिनले कुरा गरेका ती नजिकका मोल तिरेर छुटकारा दिने नातेदार त्यहाँबाट भएर आए। बोझले तिनको नाउँ काढेर तिनलाई बोलाएर भने, यता आएर बस्नुहोस्। तिनी आएर बसे। हजुर, बोझ मूल ढोकामा गए। किन तिनी त्यहाँ गए? कारण साधारण छ, मूल ढोकाले कचहरी वा अदालत
घरको रूपमा त्यस समयमा सेवा गर्दथ्यो। अर्को शब्दमा त्यहाँ नै अदालत कचहरीको काम हुने गर्दथ्यो। त्यहाँ नै अदालत वा कचहरीको निम्ति भेला हुँदथे। यो तरिका हाम्रो तरिका भन्दा बिल्कुल भिन्नै छ। यस स्थानमा सम्पूर्ण मामला मुद्दाहरूको मिलाइन्दथ्यो, ठिकठाक गरिन्दथ्यो। अमित्र, तपाईँलाई थाहा छ, त्यहाँका धेरै शहरहरू गाउँहरू ठूला ठूला प्रखारहरूले घेरेका हुन्थे। यो चाहिँ त्यहाँका नागरिकताहरूलाई बाहिरका शत्रुहरूको आक्रमणबाट सुरक्षा गर्न ठूला ठूला पर्खाल घेरेका हुन्थे र त्यस पर्खालको भित्र खचाखच घरहरू हुन्थे, बाटोहरू साँगुर हुन्थ्यो अनि त्यस शहरको बाहिर जाने भित्र आउने एउटै मूल ढोका हुन्थ्यो। तपाईँ यो कुरा आज पनि बेतलेममा र यरुसलेममा देख्न सक्नुहुन्छ। त्यहाँका प्राय सबै पुराना शहरहरूले यो कुराको प्रकट गर्दछ। रूतको समयमा बेतलेममा त्यस किसिमको शहर थियो र मूल ढोका चाहिँ त्यो स्थान थियो जहाँ प्रत्येक भित्र बाहिर जाने आउने गर्दथे अनि कुनै मुद्दा कचहरीको निम्ति त्यहाँ मानिसहरू भेला हुन्थे। अहिले बोज त्यस मूल ढोकामा दुई कारणको लागि गए। पहिलो कारण चाहिँ कचहरी अदालत त्यहाँ जम्मा हुने गर्दथ्यो र तिनी अर्को नजिकको नातेदारलाई त्यहाँ अदालतमा कचहरीमा ल्याउन गइरहेका थिए। दोस्रो कारण चाहिँ बोज जान्दथे कि त्यस दिनमा अरू मानिसहरू चाँडै होस् या ढिलो त्यहाँ भित्र बाहिर जाने आउनेछन्। त्यसकारण तिनी मूल ढोकामा गएर बसे र त्यस नजिकको नातेदारलाई कुरेर बसे, पर्खेर बसे। अहिले मलाई यो थाहा छैन कि तिनले कति समयसम्म पर्खेर बसे तिनलाई। सम्भवत यो बोझलाई अति नै लामो समय लाग्यो होला, तर अन्तिममा त्यो विशेष मानिस त्यहाँबाट भएर आए। अहिले यो मानिस रूतको नातेदार थिए र बोझ भन्दा नजिकको नातेदार थिए र तिनले रूतलाई नातेदार उद्धारकको रूपमा पत्नी दावी गर्न सक्थे यदि तिनले यो चाहे भने। अहिले जब बोझले तिनलाई देख्छन्, नाम काढेर बोलाउँछन्, मलाई निश्चय छ कि बोझले तिनलाई राम्ररी चिन्दथे, राम्ररी जान्दथे। तिनीहरू दुवै बेतलेममा बस्थे। यो स्पष्ट छ कि तिनीहरू रगतको नातेदार थिए। अहिले त्यो मानिस मलाई लाग्छ छक्कै परे होला कि किन बोझले मलाई यहाँ बोलाए, बोझलाई के भयो। यो फसलको समय हो, हामी सबै यसमा व्यस्त छौं, खेतहरूमा व्यस्त छौं र तिनले मलाई यहाँ बोलाइरहेका छन्। तिनीसँग निश्चय नै महत्वपूर्ण कुरा छलफल गर्नलाई। अहिले यस व्यक्तिको मनमा जिज्ञासा छ र जान्न चाहन्छन् कि बोझको मनमा के कुरा छ। दुई पदमा भनिएको छ, तब बोझले शहरका 10 धर्मगुरूहरूलाई रोकेर बस्ने विन्ती गरे अनि तिनीहरू त्यहाँ बसे। अहिले बोझले यी बुढा प्रधानहरूलाई रोकेर बस्ने विन्ती गरे किनकि तिनीहरू एक प्रकारका न्यायाधीशहरू थिए र अहिले तिनीहरू मामलाको मुद्दाको सुन्न तयारी छन्। बोझ त्यो मामलाको भन्न तयारी छन्। तीन पदमा भनिएको छ, तब बोझले ती नजिकका नातेदारलाई भने, हाम्रा दाजु एलिमेलेको एक टुक्रा जमीनको विषयमा तपाईँलाई यादै होला, मुआवियरको देशबाट नाओमी फर्केर आएकी छिन् र त्यो बेच्न तिनी चाहन्छिन्। अहिले बोझले बनाएका पहुँचको ध्यान दिनुहोस्। यद्यपि बोझ खास गरी रूतमा रुचि लिन्थे, तापनि तिनले सर्वप्रथममा रूतलाई उल्लेख गर्दैनन्। यो पदमा के यो पदको अर्थ यो हो कि बोझ एलिमेलेकको दाजु थिए? अह, हिब्रूमा यो उल्लेख भएको छैन। हाम्रो दाजु एलिमेलेकको अर्थ हो हाम्रा नजिकको नातेदार। यो स्पष्ट छ कि यी दुई व्यक्तिहरूको एलिमेलेकसँगको सम्बन्ध नाताबीच भिन्नता थियो अनि यो व्यक्ति नै बोझ भन्दा नजिकको नातेदार थिए। अहिले कुरा जेसुकै होस्, कुनै पनि नजिकको नातेदारले यस मामलामा आफ्नो कर्तव्य देखाउन सक्थ्यो र देखाउनु पर्थ्यो यदि यो गर्न चाहन्छन् भने। आफ्नो विन्ती लिएर आउँदा बोझले भन्छन्, यस मुद्दामा मामलामा जमीनको टुक्रा पनि समावेश छ। हामीले पहिले देखिसकेका छौं कि जमीन सम्बन्धी व्यवस्था थियो जुनले नातेदार उद्धारकको समावेश गर्दथ्यो। यो व्यवस्था त्यस अवस्थामा लागू हुँदथ्यो जब कुनै मानिस विभिन्न परिस्थितिहरूको कारण, जस्तै अकाल, खडेरी वा कुनै गरीबीको कारण, आफ्नो जग्गा जमीन अर्को व्यक्तिहरूको हातमा बेचिदिन्थ्यो र नातेदार उद्धारकले त्यो पुनः किनेर धनी कहाँ वापस ल्याउन सक्थ्यो। नवमीको मामलामा तिनी र तिनको परिवार अनि कालको समयमा बेतलेममा छोडी मुआब देशमा आएथे। जब तिनी फर्किआइन् आफ्नो देशमा, तिनीसँग आफ्नो लागि केही थिएनन्। तिनले आफ्नो जग्गा जमीनको उकास्न सक्दिनथिन् र तिनले जयन्तीको वर्षसम्म, जुन 50 वर्षसम्म थियो, त्यस बेलासम्म पर्खनु पर्ने थियो। त्यो जग्गा जमीन आफ्नो अधिकारमा पुनः प्राप्त गर्नको निम्ति, तर निश्चय नै यो जयन्तीको वर्षसम्म आइपुग्न लामो समय थियो। तर अहिले त्यहाँ के हुन गइरहेको छ त? एक नातेदार उद्धारक यसको उकासी दिन अगाडि आउँछन्। बोअजले यो अर्को नजिकको नातेदारलाई रूतको व्यक्तिमा होइन तर एलिमेलेकको जग्गातिर तिनको ध्यान आकर्षण गरिरहेका छन्। बोअज जान्न चाहन्छन् कि यो अर्को नातेदार एलिमेलेकको त्यो जग्गा उकास्न उद्धार गर्नेछन्, छुटकारा गर्नेछन्। मलाई लाग्छ यो तर्कसंगत कदम हो। कुनै व्यक्तिलाई उद्धार गर्न भन्दा पहिले, उक्साउन भन्दा पहिले जग्गा जमीनको उक्साउनु पर्दथ्यो, उद्धार गर्नु पर्दथ्यो। अहिले बोअज भन्छन् चार पदमा, यी मेरा जातिका धर्म गुरूहरूको समक्षमा तपाईले त्यो लिनुहोस् भनी तपाईसित यो कुरा उठाउने मैले विचार गरेको छु। नजिकको नातेदारको कर्तव्य तपाई गर्नुहुन्छ भने गर्नुहोस्, तर गर्नुहुन्न भने मलाई भन्नुहोस् र मलाई थाहा लाग्नेछ, किनभने तपाई पछिको नजिकको नातेदार म हुँ। तिनले भने, नजिकको नातेदारको काम म गर्नेछु। अर्को शब्दमा बोझले यस मानिसलाई पहिलो प्राथमिकता दिन्छन् किनकि तिनी अझ नजिकका नातेदार थिए। तर यहाँ प्रश्न छ, के यो मानिस उद्धारक बन्न चाहन्छन् त? जयन्तीको वर्षभन्दा पहिले नाओमीलाई त्यो जग्गा दिनलाई के तिनी यो जग्गा जमीन उक्साउनेछन् त, उकास्नेछन् त? यदि त्यो व्यक्ति यो गर्न चाहँदैनन् भने बोझ यो गर्न चाहन्छन् किनकि बोझ अर्को दोस्रो नजिकका नातेदार हुन्। पाँच पदमा भनिएको छ, तब बोझले भने, नाओमी र मुआबी रूतबाट त्यो खेत लिएको दिन मरेका मानिसको पैतृक सम्पत्तिसँग तिनको नाउँ कायम राख्नलाई ती मरेका मानिसकी स्वास्नी पनि तपाईले प्राप्त गर्नुहुनेछ। बोझले अर्को शब्दमा यो भने, ओ मैले यो जग्गा जमीनसँग सम्बन्धमा आउने सानो बाधा वा झन्झटको बारेमा बताउनु भुलेछु। तपाईलाई थाहा छ त्यहाँ रूत नाम गरेकी एकजना स्त्री छिन्, तिनी मुआबी हुन्। तिनी जग्गा जमीन सम्पत्तिसँग जोडिएकी छिन् किनभने तिनले एलिमेलेकको पुत्रसँग विवाह गरेकी छिन्। अहिले दुवै एलिमेलेक र उसका छोरा रूतको पति मरिसकेको छ र तिनी नै यो जग्गा जमीन र सम्पत्ति पैतृक सम्पत्तिमा पाउने योग्य स्त्री हुन्। यसकारण यो जग्गा जमीन तपाईले उकास्नुहुन्छ या के गर्नुहुन्छ? उक्साउनुहुन्छ वा उक्साउनुहुन्न? उक्साउनुहुन्छ भने तपाईले यस स्त्रीलाई पनि छोडाउनु पर्छ, उद्धार गर्नुपर्छ। अर्को शब्दमा तपाईले रूतलाई प्रेम गर्नुपर्छ किनभने तिनी यो जग्गा जमीन सम्पत्तिसँग जोडिएकी छिन्। अनि मलाई लाग्छ बोझले अति नै स्पष्ट गरी समस्या बनाए। अनि तपाईले यो देख्नुहुन्छ कि बोझले रूतको नागरिकताको बारेमा पनि, राष्ट्रियताको बारेमा, जातको पनि अवगत गराउँछन्। तिनी मुआबी स्त्री हुन्। अहिले मोसेक व्यवस्थाले अति नै स्पष्ट रूपमा व्यवस्था 23 अध्यायको 3 पदमा भन्दछ, अम्मोनी र मुआबी परमप्रभुको सभामा पस्न पाउने छैन। यसको अर्थ यो हो, यदि यस मानिसले रूतलाई परमप्रभुको सभामा ल्याए, यसले उसको आफ्नो धन सम्पत्तिको जोखिममा पार्ने थिए। अहिले बोझले यो गर्ने काममा कति पनि आपत्ति गर्दैनन्। सत्यता भन्नु नै पर्ने हो भने बोझ त्यो गर्नमा आनन्दित हुनेछन्, खुशी हुनेछन्। बोझ तिनलाई प्रेम गर्छन्। बोझ रूतको निम्ति जस्तो सुकै त्याग र बलिदान बनाउन तयारी र इच्छुक छन्। तर अर्को मानिस रूतलाई कति पनि जान्दैनन्। तिनले जानेको नै यही हो कि रूत मुआबी स्त्री हुन्। तिनले रूतको बारेमा जे जति कुरा किन नसुन्, तिनी निश्चय नै रूतलाई विवाह गर्नमा रुचि लिएका थिएनन्। अनि तिनले यो कुरा स्पष्ट पार्दछन्। 6 पदमा भनिएको छ, यो सुनेर ती नजिकको नातेदारले भने, म आफ्नै यो काम गर्न सक्दिन किनभने मेरो आफ्नै पैतृक सम्पत्ति गुमाउने मलाई डर छ। यसर्थ मैले गर्नुपर्ने नजिकको नातेदारको काम तपाईले गर्नुहोला, म यो काम गर्न सक्दिन। अहिले म अनुमान गर्दछु कि यो नजिकको नातेदार पहिले नै विवाहित थिए। यो सम्भव हुन सक्छ कि तिनीसँग बोझको उमेरका जवान बच्चाहरू थिए, अनि हुन सक्छ कि तिनका बच्चाहरूले विवाह गरेका थिए। तिनले आफ्नो सम्पत्ति जग्गा जमीन पहिले नै आफ्ना छोराको नाउँमा हिस्सा तोकिसकेका थिए। मुआबको यो स्त्रीलाई विवाह गर्दा तिनीसँग भएको हरेक कुराको गुमाउने जोखिम थियो। रूतलाई विवाह गर्ने काममा र तिनलाई ग्रहण गर्ने काममा, परमप्रभुको सभामा ल्याउने काममा हरेक कुरा गुमाउने जोखिम थियो। सम्भवत यो नजिकको नातेदारले पक्षमा जे भने त्यो तिनले सही कुरा भने। तिनले नाओमीको जग्गा जमीन र रूतलाई उकास्न वा उक्साउन उद्धार गर्न सक्दैनथे किनभने तिनको आफ्नै पैतृक सम्पत्ति गुमाउने थिए। त्यसपछि तिनले बोझलाई भन्छन्, यसर्थ मैले गर्नुपर्ने नजिकको नातेदारको काम तपाईले नै गर्नुहोला। यस सानो पुस्तकमा भएका केही महान आत्मिक पाठहरूको टिपी निकाल्न चाहन्छु म। यहाँ धेरै आत्मिक पाठहरू छन्। हामीसँग हामीलाई उद्धार गर्ने प्रभु येशू ख्रीष्टको नातेदार उद्धारकको एक अद्भुत तस्विर यहाँ छ। अर्को शब्दमा हामीले आरम्भमै भनिसकेका छौ, यो कथा हाम्रो उद्धारको तस्विर हो। यही नै तरिका हाम्रो नातेदार उद्धारको वा उद्धारकको हाम्रो पक्षमा काम गर्नुभयो। साथसाथै यस अर्को नातेदार उद्धारकमा हामीसँग अद्भुत तस्विर छ। तिनले के कुराको प्रतिनिधित्व गर्दछ? म व्यक्तिगत रूपमा सोच्दछु, तिनले मोसाइक व्यवस्थाको प्रतिनिधित्व गर्दछ। व्यवस्थाले हामीलाई उद्धार गर्न सकिएन। हामीलाई उद्धार गर्न व्यवस्थाको लागि असम्भवको कुरा थियो। यो कुरा नयाँ नियममा अति नै स्पष्ट बनाइएको छ। रोमी 3:20 भन्छ, यसै कारण व्यवस्थाको कर्मले कोही पनि प्राणी उहाँको सामने धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान हुन्छ। व्यवस्था कहिले पनि मानिसको उद्धारकको वा उद्धारकर्ताको रूपमा दिइएको थिएन। व्यवस्था बरू मानिसको सत्य अवस्थाको प्रकट गर्न दिइएको थियो। पाउले यसलाई 2 कुरन्थी 3:9 दोषी ठहराउने सेवा भन्छन् भने 2 कुरन्थी 3:7 मृत्युको सेवा भन्दछन्। व्यवस्थामा कहिले पनि उद्धारकर्ता थिएन। व्यवस्थाले वास्तवमा उद्धार गर्नको सट्टामा हामीलाई निन्दा गर्दथ्यो, दोष दिँदथ्यो। यो खालि पुरानो स्वभावलाई नियन्त्रण गर्न एक प्रयत्न, एक कोशिशको निम्ति दिइएको थियो। व्यवस्थाको आज्ञाहरू पालन गरेर कोही पनि र कहिले पनि उद्धार पाएका छैनन्। तिनीहरू यदि कहिले परमेश्वरको अगाडि ग्रहण गरिएका भए भने ख्रिष्टलाई औँल्याउने बलिदान ल्याएर थियो। अनि त्यही नै कारण प्रायश्चितको महान दिन अति नै महत्वपूर्ण थियो। यसले इसरायलमा प्रत्येकको लागि अज्ञानताको पापहरू ढाक्दथ्यो। त्यस दिनमा तिनीहरूको ध्यान त्यस तथ्यमा आकर्षण गरिएका थिए, केन्द्रित गरिएका थिए कि तिनीहरूलाई व्यवस्थाबाट छुटकारा दिन, उद्धार गर्न उद्धारकर्ताको आवश्यक थियो। त्यो अर्को नातेदार झैं व्यवस्था उद्धार गर्न, बचाउन अयोग्य थियो। अर्को नातेदारले भने कि यसले तिनको सम्पूर्ण पैतृक सम्पत्तिको नष्ट गर्ने थियो, गुमाउने थियो। यदि यस व्यवस्थाले उद्धार गरे, व्यवस्थाले आफ्नो स्तरहरूको कम गर्न घटाउनु पर्ने थियो, तर त्यो असम्भव छ। धेरै मानिसहरूले व्यवस्थाको पालन गर्ने बारेमा मूर्ख कुरा गरेको मैले सुन्छु। तिनीहरू भन्छन्, म 10 आज्ञाहरूद्वारा जीवनयापन गर्छु, जीवन जिउँछु, वा म डाँडाको उपदेशद्वारा जीवनयापन गर्छु। अमित्र, के तपाईँ वास्तवमा यसरी नै जीवन जिउनुहुन्छ? त्यहाँ कोही कोही छन् जो भन्छन् कि त्यो नै मेरो धर्म हो। यदि त्यो तपाईँको धर्म हो भने तपाईँको निम्ति मसँग प्रश्न छ, के तपाईँ यिनीहरूलाई पालन गरिरहनु भएको छ? ओ, कसैले भन्ला, म अति नै धेरै गरी कोशिश गरिरहेको छु, सक्दो कोशिश गरिरहेको छु। मित्र, तपाईँ डाँडाको उपदेशमा र 10 आज्ञाहरूमा वा मोसाइक प्रणालीमा कहीँ पनि भनिएको छैन कि तपाईँ कोशिश गर्नुहोस्। बरु परमेश्वर भन्नुहुन्छ, यी कुराहरू गर, पूरा गर, आधा होइन। उहाँले कति पनि प्रयास गर्ने, कोशिश गर्ने सम्बन्धमा केही कुरा भन्नुभएको छैन। यो अर्को नातेदार जसले व्यवस्थाको प्रतिनिधित्व गर्दछ, प्रतीक गर्दथ्यो, भने म उद्धार गर्न उक्साउन सक्दिन, छुटकारा दिन सक्दिन। मित्र, व्यवस्थाले तपाईँलाई उद्धार गर्न सक्दैन। तपाईँलाई कोही व्यक्तिको आवश्यक छ जसले तपाईँलाई प्रेम गर्नुहुनेछ, जसले तपाईँलाई पापीहरूको दण्डबाट चुक्ता गर्नको लागि मोल दिनुपर्नेछ। अनि त्यो मात्र एक मार्ग हो जुनद्वारा तपाईँ उद्धार पाउन सक्नुहुन्छ। तपाईँ परमेश्वरको स्तरको नाप अनुसार आउन सक्नुहुन्न। तपाईँ र म परमेश्वरको स्तर मानदण्डको अनुपातमा अति नै धेरै अपुग छौं। आज तपाईँ र मलाई नातेदार उद्धारकको आवश्यक छ, जसले हामीलाई प्रेम गर्नुहुन्छ र जो हरेक कुरा हाम्रो निम्ति जोखिम उठाउन मात्र इच्छुक थिएन, तर जसले वास्तवमा आफ्नो जीवन, आफ्नो प्राण दिनुभयो। जब हामी आफ्नो स्थान हेर्छौं, उहाँले भयंकर दण्ड तिर्नुभयो। उहाँ हाम्रो पापहरूको निम्ति क्रूसमा मर्नुभयो। के यो वास्तविकता तपाईँ र मलाई थाहा छ? प्रभुले आजको यो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।